यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। सरकारलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनबीच छलफल। नेपालले मानवाधिकार रक्षा तथा आधारभूत स्वतन्त्रताको सुनिश्चितता गर्दै दिगो विकास लक्ष्य प्राप्त गर्ने दिशामा काम गरिरहेको परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको भनाई। चाड़पर्वको समयमा हुन सक्ने कालोबजारी रोक्न अनुगमनलाई तीव्र बनाउन संसदीय समितिमा सांसदहरूको जोड़। आम नागरिकलाई अनुभूत हुने गरी चाड़पर्वमा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सुरक्षा प्रमुखलाई गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। विश्व मुटु दिवस आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै र थाइल्याण्डमा वर्षापछिको बाढ़ीमा परि 6 जनाको मृत्यु।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। मन्त्री परिषद विस्तार गर्ने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताबीच पुनः छलफल भएको छ। राजनैतिक दल सम्बन्धी अध्यादेश खारिज भएसँगै मन्त्री परिषद विस्तारका लागि नेताहरूबीच छलफल भएको हो। छलफलसँगै नेकपा एकीकृत समाजवादीले सांसद विरोध खतिवड़ाको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ भने जनता समाजवादी पार्टी नेपालले सरकारमा सहभागी हुने मन्त्रीको नाम छनौटका लागि गृह कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले नेपालले मानवाधिकार रक्षा तथा आधारभूत स्वतन्त्रताको सुनिश्चितता गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्ने दिशामा काम गरिरहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 76 महासभालाई हिजो सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री डाक्टर खड्काले सन् 2026 सम्ममा नेपाल अल्पविकसित देशको सूचीभन्दा माथि उठ्ने लक्ष्य लिएको नेपालले अल्पविकसित देशको सूचीभन्दा माथि उठ्ने लक्ष्य लिएको बताउनुभयो। उहाँले कोरोनाले विश्वका करिब 1,50,00,000,000 मानिसलाई चरम गरीबीको रेखामा पुर्याएको उल्लेख गर्नुहुँदै यसबाट कमजोर तथा संकटमा रहेका देश अझ प्रभावित भएको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर खड्काले सम्बोधनका क्रममा राष्ट्रसंघको ओड़ापत्रका उद्देश्य र सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्य मान्यता नै नेपालको परराष्ट्र नीतिका आधार भएको बताउनुभयो। हिजै परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले राष्ट्रसंघीय उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभयो। त्यस अवसरमा उहाँहरूबीच शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसंघबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ़ पार्नेमा छलफल केन्द्रित रहेको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। हिजै मन्त्री डाक्टर खड्काले बहराइनका विदेश मन्त्री अब्दुल लतिफ बिन राशिद अल ज्यानीसँग पनि भेट गर्नुभयो। भेटमा उहाँहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गर्नुभएको थियो। चाड़पर्वको समयमा हुन सक्ने अनियमितता र कालोबजारी रोक्न अनुगमनलाई तीव्रता दिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा सांसदहरूले चाड़पर्वका समयमा दैनिक उपभोग्य वस्तुहरूमा अनावश्यक मूल्यवृद्धि, मिसावट र अभाव सिर्जना गर्ने गिरोह सक्रिय हुने गरेको भन्नुहुँदै त्यस्ता क्रियाकलाप हुन नदिन अनुगमनलाई तीव्रता दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले अनुगमनका क्रममा त्रुटि भेटिए दोषीलाई कड़ा कार्यवाही गर्नुपर्ने बताउनुभयो। बैठकमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले अनुगमनलाई प्रभावकारी बनाउन सघन, संयुक्त र चाड़पर्व लक्षित अनुगमनलाई तीव्रता दिइने जानकारी गराउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले आम नागरिकलाई अनुभूति हुने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। चाड़पर्व लक्षित सुरक्षा तथा बजार व्यवस्थापनबारे उपत्यकाका 3 जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिनुहुँदै गृहमन्त्री खाँडले नागरिकलाई अनुभूत हुने गरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिनुभयो। गृहमन्त्री खाँडले मन्त्रालयले चाड़पर्वका बेला सड़कको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेर नबस्न र क्षेत्राधिकार भएको निकायलाई घचघच्याउन पनि निर्देशन दिनुभयो। गृह सचिव टेकनारायण पाण्डेले ममाथि राज्यको निगरानी छ भन्ने कुराको अनुभूति नागरिकलाई दिलाउन सकेमा मात्रै सफल हुन सक्ने र त्यस विषयमा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो। पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने र फिर्ता लिने सरकारका दुवै निर्णय गलत मनसायबाट प्रेरित रहेको बताउनु भएको छ। एमाले हिजो काठमाडौँमा गरेको संचारकर्मीसँगको अन्तर्क्रियामा पूर्व प्रधानमन्त्री ओलीले अचानक संसद अधिवेशन अन्त्य गरी अध्यादेश जारी गर्ने तथा संसदमा विचाराधीन अवस्थामा रहेको अध्यादेश सूचना जारी गरी फिर्ता लिने निर्णय संसदीय व्यवस्था एवं लोकतान्त्रिक मान्यता विपरीत भएको बताउनुभयो। अध्यक्ष ओलीले तत्कालको लाभ हानिका आधारमा नभई लोकतन्त्रको दीर्घकालीन भविष्यका लागि आफ्नो पार्टीले सरकारी कार्यशैलीको विरोध गरिरहेको बताउनुभयो। संचारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले सरकारले कुनै ठोस निर्णय गरी प्रक्रिया अघि नबढ़ाउँदासम्म प्रतिपक्षी दलको निर्णयले कुनै खास अर्थ नराख्ने भएकाले अमेरिकी सहयोग एमसीसीका सन्दर्भमा एमाले कुनै धारणा नबनाएको बताउनुभयो। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिले लैंगिक सम्बन्ध छरिएर रहेका कोषहरूलाई एकीकृत गरी व्यवस्थापन गर्न र संघीय संरचनामा कोषको परिचालनमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कोषमा पर्याप्त रकम उपलब्ध गराउन स्पष्ट कार्यविधि बनाई आधारभूत उपचार एवं तत्काल राहत रकमको व्यवस्था गराउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय अर्थ मन्त्रालय र आवश्यक समन्वयका लागि महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा सांसदहरूले लैंगिक हिंसा निवारण कोष पुनस्थापना कोष सेवा कोष पीड़ित राहत कोष बालकोष जस्ता कोषहरूको संचालन प्रक्रियालाई प्रभावकारी र सहज बनाइनुपर्ने तथा कोषलाई राहतमुखी र पीड़ितमुखी बनाइनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसद बिन्दा पाण्डे र अधिकार कर्मी डाक्टर रेणु अधिकारीले महिला तथा पीड़ितका लागि विभिन्न खालका कोषहरू भए पनि त्यसको कार्यान्वयनका लागि आवश्यक कानून नहुँदा समस्या भइरहेको संचालनमा रहेका कोषहरूमा पनि सहज रूपमा कार्यान्वयन हुने अवस्था नहुँदा समस्या भइरहेको बताउनुभयो। अर्थमन्त्री जनार्दन शर्माले राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगाल्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकमा उहाँले निर्वाचन जित्नै पर्ने अवस्थाको अन्त्यका लागि समानुपातिक निर्वाचन प्रणाली नै उत्तम विकल्प भएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख समेत रहनुभएका अर्थमन्त्री शर्माले सरकारले पहिलो पटक गरीब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको र दीर्घ रोगीलाई मासिक उपचार खर्च दिने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
विदेशबाट पठाए रकम आइन्छ यहाँ थप रकम उपहारमा 20,000 बम्परमा 5,00,000 यो हो ग्यास उत्सव वेस्टर्न युनियनको ग्यास उत्सव।
यो दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत 5 विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा 1 विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। कोरोना भाइरस संक्रमणको आनुवंशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको आनुवंशिक अध्ययनमा डेल्टा भाइरस भेटिएको हो। प्रयोगशालाका निर्देशक डाक्टर रूना झाले 42 नमूनाको आनुवंशिक अध्ययन गरिएकोमा 41 डेल्टा भाइरस र एउटामा क जीन नेगेटिभ भएको अल्फा भेरिएन्ट देखिएको बताउनुभयो। प्रयोगशालामा 26 र केन्द्रीय विभागमा 16 आनुवंशिक अध्ययन गरिएको थियो। 41 नमूना भदौ र असोज एउटा वैशाखमा संकलन गरिएको थियो। राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य संगठनले र केन्द्रीय विभागलाई वाशिङटन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो। निर्देशक डाक्टर झाले अब नेपालमै संक्रमणको आनुवंशिक अध्ययन गर्न सकिने बताउनुभयो। नेपालमा हिजो थप 2,08,090 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। यो सँगै अहिलेसम्म पूर्ण मात्रा खोप लगाउनेको संख्या 62,05,770 र एक मात्र खोप लगाउनेको संख्या 69,60,828 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हिजो थप 1,158 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 11,672 नमूनाको पीसीआर परीक्षण गर्दा 904 र 2,331 नमूनाको एन्टिजेन परीक्षण गर्दा 254 जना गरी 1,158 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो 1,318 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म 7,63,734 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हाल कोरोना संक्रमणबाट मुक्त हुने दर 96.3% रहेको मन्त्रालयको तथ्याङ्क छ। हिजो कोरोना संक्रमणबाट थप 12 जनाको मृत्यु भएको छ। कोविड 19 विरूद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोग अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निशुल्क खोप प्रदान गर्न शुरू गरेका छन्। यस क्रममा सोसाइटीलाई चिनिया रेडक्रस सोसाइटीले 1,00,000 मात्रा भेरोसेल खोप उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारीले मन्त्रालयमा हिजो एक कार्यक्रमका बीच खोप हस्तान्तरण गर्नुभयो। राज्यमन्त्री श्रेष्ठले महामारी नियन्त्रणमा नेपाल रेडक्रसले सरकारलाई पुर्याएको निरन्तर सहयोगप्रति धन्यवाद दिँदै आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई सहयोग गर्न आग्रह गर्नुभयो। राष्ट्रसभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हाले राज्यका काम र सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताउनु भएको छ। सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा हिजो काठमाडौँमा आयोजित विचार गोष्ठीमा अध्यक्ष तिमिलसिन्हाले केन्द्रदेखि तल्लो तहसम्मका सूचना प्राप्त गर्नु संविधानमा व्यवस्था गरिएको नागरिकको मौलिक हक हो भन्ने विषयमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयो। अध्यक्ष तिमिल सिन्हाले सूचनाको हकको प्रयोग सबैभन्दा बढ़ी ओडा तहमा कार्यान्वयन भए जनताले सरकारका सेवा सुविधा लिन सक्ने र सरकार पारदर्शी हुने धारणा राख्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले बजारको सुनिश्चितताका आधारमा विद्युत खरिद सम्झौता पीपीए गर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाललाई तत्काल पीपीएको मार्ग प्रशस्त गरिदिन आग्रह गरेपछि उहाँले माग र आपूर्तिको सन्तुलन अध्ययन गरेर मात्र सम्झौतालाई अगाडि बढ़ाउने स्पष्ट पार्नुभयो। मन्त्री भूषालले बढ़ी बिजुली खपत गर्ने उद्योग स्थापना गर्न र त्यस्ता उद्योगलाई भित्र्याउन महासंघले पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले 14 महाधिवेशनमा संस्थापनितरको समूहबाट एउटा मात्रै उम्मेद्वार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल प्रेस युनियन चितवनद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा नेता केसीले पार्टीलाई विधिसम्मत चलाउनका लागि संस्थापनितरको एउटा मात्रै उम्मेद्वार नभए आफू पनि सभापतिको उम्मेद्वार बन्ने बताउनुभयो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सरोकार भएका निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल दूरसंचार प्राधिकरण र तराई विकास तथा संचार केन्द्र नेपालले हिजो आयोजना गरेको नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक कार्यक्रममा सभापति खड्काले समितिमा सूचना प्रविधि विधेयक आएपछि सातवटै प्रदेशमा सरोकारवाला निकायका प्रतिनिधिबीच छलफल गरिएको जानकारी दिनुभयो। समितिले पारित गरेर पठाएपछि पनि संसदमा सूचना प्रविधि विधेयक 2 वर्षसम्म थन्किएको पनि बताउनुभयो। कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका संचार माध्यमलाई सरकारले निशुल्क इन्टरनेट सेवा दिनुपर्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सूचना प्रविधिको विकासमा प्राधिकरणले तयार पारेको पूर्वाधारले अहिलेसम्म थिएको उल्लेख गर्नुभयो। बाँकेको नेपालगंज नाका मानव तस्करीको ट्रान्जिट बन्न थालेको पाइएको छ। हराएका मानिसहरू अन्तिम समय नेपालगंजमा भेटिन थालेपछि बाँकेका स्थानीय तहले उद्धार समिति बनाएर मानव बेचबिखनलाई रोक्न अग्रसर बनेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
गएको आर्थिक वर्षमा नेपालगंज नाकाबाट जोखिमपूर्ण यात्रा गरिरहेका 309 जनालाई उद्धार गरिएको थियो। तीमध्ये बाँकेका 44 जना थिए। मानव बेचबिखनको जोखिम बढ़दै गएपछि स्थानीय सरकारले उद्धार समिति निर्माण गरिरहेका छन्। 8 पालिका मध्ये नेपालगंज, कोहलपुर, खजुरा र बैजनाथले 50 भन्दा बढ़ी समिति बनाएका छन्। यी समितिले प्रहरीसँग समन्वय गरेर मानव तस्करी रोक्ने प्रयास गर्ने गरेका छन्। नेपालगंज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर
सीमानाकासँग जोडेको हुँदाखेरि
लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्र रहेको कारण पनि नेपालगंज मानव तस्करीको ट्रान्जिट बनेको देखिएको छ। ठूलो सीमा नाकाबाट जोखिमपूर्ण यात्रा गर्नेको संख्या पनि ठूलै छ। माइती नेपालको तथ्याङ्क अनुसार गत वर्ष भारत र खाड़ी मुलुकबाट उद्धार गरिएका 9 जना मध्ये 5 जना बाँकेकै छन्। हराउनेको संख्या पनि ठूलो छ। गत आर्थिक वर्षमा 367 जना हराउँदा 130 जना मात्र भेटिएका छन्। माइती नेपाल नेपालगंजका प्रमुख केशव कोइराला,
विशेष गरी भारतको बाटो हुँदै विदेश जानेहरू जसलाई हामी जोखिमपूर्ण यात्रा अथवा खोजतलास तथा उद्धारको लागि निवेदन, हामीले विभिन्न खालको जो मानव बेचबिखनको जोखिमतासँग जोडेको हुन्छ त्यस्ता खालका निवेदनहरू चाहिँ हामीलाई प्राप्त भयो।
नेपाली समाजमा मानव बेचबिखन जरो गाडेर बसेको छ। प्रविधिको विकाससँगै तस्करहरूले विभिन्न माध्यमहरू पहिल्याउने गरेका छन्। सामाजिक सञ्जाल मार्फत प्रेममा पार्ने, नाच सिकाइदिने, पढाइदिने वा कुनै रोजगारीमा लगाइदिने प्रलोभनमा पारेर मानव तस्करहरूले कब्जामा लिने गरेका छन्। मानव बेचबिखन रोक्न सबै सरकारवालाले प्रभावकारी एक्सन लिन जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
पशु सेवा विभागको अनुरोध, घरमा पालिएका कुकुर तथा बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रूपमा रेबिज विरूद्धको खोप लगाऊ। सामुदायिक तथा सड़कमा छाडिएका कुकुरलाई रेबिज विरूद्धको खोप लगाउने अभियानमा सहभागी बनौ। प्राणघातक रेबिज रोगबाट आफू बचौ र अरूलाई पनि बचाऊ। विक्रमसम्म 2087 सम्ममा कुकुरको टोकाईबाट हुने मानव मृत्यु शून्य गर्ने विश्व अभियानमा सहभागी बनौ। पशु सेवा विभाग, हरिहर भवन, ललितपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। विश्व मुटु दिवस आज नेपाल सहित विश्वभर विभिन्न स्वास्थ्य जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष विश्वभर 1,86,00,000 मानिसको मुटु रोगबाट मृत्यु हुने गरेको विश्व मुटु संघले जनाएको छ। नेपालमा पछिल्लो 2 दशकमा मुटु रोगीको संख्या 3 गुणा बढ़ेको छ। नेपालमा मुटु रोगीको संख्या 75,00,000 रहेको जनाइएको छ। मुटुसँग मुटु जोड़ौं भन्ने मूल नाराका साथ मनाइँदै गरेको यस वर्षको मुटु दिवसले समता, रोकथाम र समुदायलाई जोड़न आग्रह गरेको छ। नेपालमा अझै 31% जनसंख्याले धूमपान एवं सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको र 18% भन्दा बढ़ीले मद्यपान गर्ने गरेको तथ्याङ्क छ। मुटु रोग लाग्ने विभिन्न कारण मध्ये धूमपान, सुर्ति सेवन र मद्यपान मुख्य कारण मानिन्छ। तराई मधेसका जिल्लामा सन्तानको सुख शान्ति, समृद्धि तथा दीर्घ जीवनको कामना सहित आज जितिया पर्व मनाइँदैछ। यस क्षेत्रका महिलाहरूले 36 घण्टासम्म निराहार व्रत बसेर मनाइने भएकाले यो पर्वलाई निकै कठोर व्रतका रूपमा लिइन्छ। जितिया पर्वमा महिलाहरूले माछा र कोदोको रोटी खाने परम्परा रहेको छ। पर्वको अन्तिम दिन आज बिहानै नदी, पोखरी, तालतलैयामा स्नान गरी घर फर्केर बेसारको पातमा चिउरा, दही, फलफूल चढ़ाएर पर्वको समापन गर्ने गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा यस्ता पर्वले आपसी प्रेम, विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउने बताउनु भएको छ। उहाँले सामाजिक सद्भाव प्रवर्धन गर्ने जितिया जस्ता पर्वले राष्ट्रिय एकतालाई प्रवर्धन गर्न मदत पुर्याउने बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वका रूपमा स्थापित रहेको उल्लेख गर्नुभएको छ। जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताउनुभयो। विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवर्धन गर्ने पर्व मध्येको एक जितिया पर्व पनि भएको उल्लेख गर्नु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालयका कर्मचारीले सरकारले वृद्धि गरे अनुसारको पारिश्रमिक पाउनुपर्ने माग गरेका छन्। चालू आर्थिक वर्षको बजेटमा संघीय सरकारले उनीहरूको पारिश्रमिक 15,000 पुर्याउने घोषणा गरेको छ। सिन्धुपाल्चोकबाट देवराज सुवेदीको रिपोर्ट।
मेलम्ची नगरपालिका स्तरीय एसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलित भएका छन्। संघीय सरकार र स्थानीय सरकार भएर न्यूनतम 15,000 पारिश्रमिक तोकिदिए पनि स्थानीय सरकारले संघीय सरकारको आदेश नमानेको भन्दै उनीहरूले आक्रोश बोकेका हुन्। विद्यालय कर्मचारी संगठन नेपालका जिल्ला अध्यक्ष मनोरथ दुलाल,
संघले 8,000 दिने अथवा यहाँबाट 7,000 थप्ने, 15,000 बनाउने भन्ने एउटा जुन बजेट भाषणबाट आएको छ, यो कुरा लागू भएन भने हामी दशैं पछाडि एसीडी शिक्षक र विद्यालय कर्मचारीहरू विद्यालयमा उपस्थित बिक्री हुने छैन।
पटक पटक नगरपालिकालाई जानकारी गराउँदा पनि चासो नदिएको उनीहरूको गुनासो छ। बिदाको दिन शनिबार र दिनरात नभनी काम गर्दा पनि विद्यालय र समितिबाट अपमानित हुनु परेको शिक्षक तथा कर्मचारीहरूले गुनासो गरेका छन्। बाल विकास केन्द्रकी शिक्षक देवी गिरी,
एसिडीको टिचरहरूलाई चाहिँ 2 बजेसम्म पढाउने भने पनि 4 बजेसम्म चाहिँ हामीलाई लगाइरहेको छ र न्यूनतम पारिश्रमिक 15,000 हुनुपर्ने ठाउँमा चाहिँ जम्मा 8,000 दिइरहेको छ। दसैँमा फारम भर्दा पनि पहिलाकै अनुसार भर्नु भनेर आएको रहेछ, अब पनि न्यूनतम पारिश्रमिक नदिएसम्म हाम्रो आन्दोलन चाहिँ जारी रहन्छ।
स्थानीय सरकार आएको 4 वर्ष बितिसक्दा पनि आफ्नो समस्या जस्ताको तस्तै रहेको भन्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिनुहुन्छ विद्यालय कर्मचारी संगठन मेलम्ची नगरपालिकाकी अध्यक्ष अप्सरा तिवारी।
माग भनेको विद्यालय कर्मचारी लेखापाल र बाल विकासको बराबर रेसियोमा होस्, टाइम टेबल होस्, हामीले गरेका मूल्याङ्कन सही ढंगले होस् भन्ने कुरा हामीले राख्दै गर्दा पनि हामीले त्यही 6,000 काम गर्दै खाँदै त्यसरी हामी आएका छौँ। जहाँ जेमा आएको बजेटहरू छन् त्यसैमा चाहिँ गर्नुपर्छ।
शिक्षक तथा विद्यालय कर्मचारीको मागलाई तत्काल बैठक बसेर निर्णय गर्ने मेलम्ची नगरपालिका शिक्षा शाखाले जनाएको छ। शाखाका स्रोत व्यक्ति उद्ध प्रसाद चौलागाई।
नगरपालिका अन्तर्गत विद्यालयहरूमा कार्यरत कर्मचारीहरू र बाल विकास सहजकर्ताहरूले जुन मागहरू लिएर आउनु भएको छ त्यसको लागि शिक्षा समितिको बैठकमा यथाशीघ्र बैठक बोलाउनेछौँ र छलफल गराउनेछौँ, बैठक बसेर निर्भर गर्नेछौँ।
संघ प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले विद्यालय कर्मचारी तथा ईसीडी शिक्षकहरूको मागलाई तत्काल सम्बोधन नगरे बाल बालिकाको पठन पाठन समेत प्रभावित हुने देखिन्छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
रेडियो नेपाल र एन्टिना फाउण्डेशन नेपालबीच रोपी गुना फल नामक रेडियो नाटक प्रसारण गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार एन्टिना फाउण्डेशनद्वारा उत्पादित 15 मिनटको रेडियो नाटक रेडियो नेपालबाट हरेक सोमबार र बिहिबार बिहान 8:15-8:30 प्रसारण हुनेछ। सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र एन्टिना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाईले हस्ताक्षर गर्नुभयो। जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडा बाख्रा मरेका छन्। चट्याङ लागेर 40 भेडा मरेका छन् भने 15 भेडा घाइते भएको गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डमा मनसूनपछिको भीषण बाढ़ीका कारण थाइल्याण्डमा मनसूनी वर्षापछिको भीषण बाढ़ीका कारण 6 जनाको मृत्यु भएको छ भने 70,000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। बाढ़ीले राजधानी बैंककमा रहेका पुरातात्विक सम्पदाहरूमा असर नपरोस् भनेर सेनाहरू परिचालन गरिएको छ। उत्तर कोरियाले आफूहरूको पूर्वीय तटीय क्षेत्रतर्फ छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाका राजदूतले राष्ट्रसंघ समक्ष आफूहरूको आत्मरक्षाको अधिकारलाई कसैले खोज्न नसक्ने बताएको समाचार आइरहेका बेला उत्तर कोरियाले सो क्षेप्यास्त्रको परीक्षण गरेको हो। अब आर्थिक समाचार।
कोरोना प्रकोपका कारण शिथिल भएको देशको पर्यटन क्षेत्रलाई चलायमान बनाउने सम्बन्धमा नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठन WHOसँग छलफल गरेको छ। मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले WHO का नेपाल प्रतिनिधि डाक्टर राजेश एस पाण्डवसँग पर्यटन बोर्डमा गरेको भेटमा कोविडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा WHO को सहयोगका विषयमा छलफल भएको पर्यटन बोर्डले जनाएको छ। भेटमा डाक्टर राजेश एस पाण्डवले पर्यटनका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न सुझाव दिनुभयो। छलफलमा बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकोले नेपालमा पर्यटक आउनका लागि कुनै समस्या नरहेको जानकारी गराउनु भएको थियो। मंगलबार नेपाली शेयर बजारको कारोबार सूचक नेप्से 70 अंकले घटेको छ। अघिल्लो कारोबार दिन 2685.45 बिन्दुमा बन्द भएको बजार मंगलबार भने घटेर 2615.40 बिन्दुमा झरेको छ। यसदिन सेन्सेटिभ इन्डेक्स 11.42 अंकले घटेको छ। नेप्से घटे पनि मंगलबार कारोबार रकममा भने सामान्य सुधार भएको छ। बजारमा मंगलबार 218 कम्पनीहरूका 5,74,54,00,000 रुपियाँ बराबरका 1,30,34,000 किता शेयरहरू किनबेच भएका छन्। मंगलबार 13 उपसमूहका परिसूचकहरू घटेका छन्। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले चाडबाडलाई लक्षित गर्दै विद्युतीय कारोबारमा क्यास ब्याक दिने कार्यक्रम सार्वजनिक गरेको छ। ब्याङ्कले दशैं तिहार, नेपाल सम्बत तथा छठ लगायतका पर्वलाई लक्षित गर्दै पोइन्ट अफ सेल POS को माध्यमबाट भुक्तानी गर्नेलाई क्यास ब्याक दिने स्किम सार्वजनिक गरेको हो। ब्याङ्कले प्रति कारोबार 1,000 रुपियाँ भन्दा बढ़ीको कार्ड स्वाप गर्दा क्यास ब्याक दिने योजना असोज 21 गतेदेखि कार्तिक 24 गतेसम्म लागू हुने विज्ञप्ति मार्फत जनाएको छ। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रति तोला 300 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापापाल सुनको मूल्य प्रति तोला 89,000 कारोबार भएको जनाएको छ। मंगलबार तेजाबी सुन प्रति तोला 88,550 कारोबार भएको छ। चाँदीको मूल्य भने सोमबारको तुलनामा मंगलबार प्रति तोला 5 रुपियाँले घटेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएल टी20 क्रिकेट अन्तर्गत काठमाडौँ किङ्स इलेभेन र पोखरा राइनोज बीचको खेल पनि स्थगित भएको छ। टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौँ र पोखरा बीचको खेल स्थगित गरिएको हो। आइतबारबाट लगातार परेको वर्षा र मंगलबार पनि वर्षा भएपछि एम्पायरले खेल स्थगित गरेको हो। काठमाडौँ र पोखरा बीचको खेल टस समेत नभई स्थगित भएको हो। काठमाडौँ र पोखरा बीचको खेल मध्याह 12:15 शुरू हुने तालिका थियो। वर्षाको कारण सोमबार 2 खेल स्थगित भएको थियो। सोमबारको खेल अर्को मितिमा हुनेछ। त्यस्तै आइतबार 1 खेल रद्द भएको थियो। सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले पहिलो खेलमा साबिक विजेता ललितपुर फ्याटर्सलाई हराएको थियो। विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले भैरवा ग्यारेससँग अङ्क बाँडेको थियो। भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरवाले 1-1 अङ्क पाएको थियो। विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनबीए क्लब भलिबल च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ लगातार 2 जित निकालेको छ। त्रिपुरेश्वर स्थित राखेपोको कपडालमा मंगलबार भएको सम्मोचरणको आफ्नो अन्तिम खेलमा नयाँ बजार सामाजिक युवा क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार 2 जित निकालेको हो। यो जितसँगै समूहसीको आर्मीले शीर्ष स्थानमा रहँदै क्वार्टर फाइनलको यात्रा तय गरेको छ। समूह विजेता बनेको आर्मीले 2 खेलमा 6 अङ्क जोडेको छ। पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराएको छ। यस समूहबाट नयाँ बजार समेत क्वार्टर फाइनलमा प्रवेश गरेको छ। कर्णालीलाई हराएको नयाँ बजारले 3 अङ्क जोड्यो। कर्णाली भने 2 खेलमा हार बेहोर्दै समूह चरणबाट बाहिरिएको छ। उपाधि दावेदार विभागीय नेपाल एफएफ क्लब र हुन्डाई न्यू डायमण्ड स्पोर्ट क्लबले भलिबल च्याम्पियनशीपको महिलातर्फ विजयी शुरूआत गरेका छन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कवरहलमा मंगलबार भएको महिलातर्फको खेलमा एफएफले 3 भारतीय खेलाडी सम्मिलित ढोरपाटन स्पोर्ट क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै विजयी शुरूआत गरेको हो। त्यस्तै अर्को खेलमा हुन्डाई न्यू डायमण्ड स्पोर्ट क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै विजयी शुरूआत गरेको छ।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्यदेखि आंशिक बदलिरही मध्य तथा पश्चिमी पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.2 डिग्री सेल्सियस, वर्षा 10 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरि 5:53 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धन बीच छलफल। नेपालले मानव अधिकार रक्षा तथा आधारभूत स्वतन्त्रताको सुनिश्चितता गर्दै दिगो विकास लक्ष्य प्राप्त गर्ने दिशामा काम गरिरहेको परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको भनाई। चाडपर्वका समयमा हुन सक्ने कालो बजारी रोक्न अनुगमनलाई तीव्र बनाउन संसदीय समितिमा सांसदहरूको जोड़। आम नागरिकलाई अनुभूत हुने गरी चाडपर्वमा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सुरक्षा प्रमुखलाई गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। विश्व मुटु दिवस आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै र थाइल्याण्डमा वर्षापछिको बाढ़ीमा परि 6 जनाको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।